यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ तराई द्रुत मार्ग र रेलवे परियोजनाका लागि बजेटको अभाव हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता, सरकारद्वारा 7 प्रदेशका 32 स्थानीय तहमा औद्योगिक ग्राम निर्माण प्रक्रिया शुरू, कृषि विकास बैंक न्यूरोडका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी रमेश राज विष्ट सहित 8 जना विरूद्ध 4 करोड़ भन्दा बढ़ी रकम हिनामिना गरेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर, र भारत पाकिस्तान र अफगानिस्तानमा हिमपैह्रोका कारण कम्तीमा 124 जनाको मृत्यु। समाचार विस्तारमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ तराई द्रुतमार्ग र रेलवे परियोजनाका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ। प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ़ काठमाण्डौ फास्ट ट्र्याक तथा जनकपुर जयनगर रेलवे परियोजनाको स्थलगत अनुगमनका लागि बारा पुग्नुभएका अर्थमन्त्री डाक्टर खतिवड़ाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो। उहाँले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई आयोजना पूर्वको तयारी सक्न निर्देशन दिनुहुँदै आयोजना शुरू भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले निजगढ़ काठमाण्डौ द्रुतमार्गमै प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जोड़िने भएकाले आयोजनाले काठमाण्डौको हवाई ट्राफिक चाप घटाउन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले जनकपुर जयनगर खण्डमा रेलमार्ग छिट्टै सञ्चालनमा आउने जानकारी दिनुभएको छ। सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री नेम्बाङले यातायात क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि मन्त्रालयले कानूनी व्यवस्थासँगै र नीति बनाएर सुधार गर्ने बताउनुभयो। उहाँले विधायन समितिमा उपत्यका सार्वजनिक यातायात छलफलको क्रममा रहेको जानकारी गराउनुभयो। बैठकमा समितिका सदस्यहरूले सड़क सुरक्षा, व्यवस्थित यातायात, सड़क दुर्घटना न्यूनीकरण लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले बागमती नदी सौन्दर्यकरण आयोजनामा देखिएको मुआवजा वितरणको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले मुआवजा वितरण गर्नुपर्ने जग्गा, जग्गा धनीको यथार्थ तथ्याङ्क संकलन गरी देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्दरले वास्तविक जग्गा धनी पत्ता लगाई समस्याको व्यवहारिक पक्षबाट समाधान गर्न मन्त्रालय लागि परेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विक्रम सम्बत 2029 बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनु भएको छ। चितवनको माडीमा आजदेखि शुरू भएको प्रथम खिचरा महोत्सव उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा अध्यक्ष प्रचण्डले 50 बिघा क्षेत्रफलमा सञ्चालन गर्न लागि फूल खेती र रिसोर्टको शिलान्यास गर्नुभयो। समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा 2 नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ घर भएका श्याम वाइबा तामाङ र कमल वाइबा तामाङ रहेका छन्। पोर्चुगलको कास्काइसको बोकाडो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइ समुद्री छालले बगाउँदा बेपत्ता भएका थिए। 9 महिना अघि पोर्चुगल पुगेका उनीहरूले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवीले स्वतन्त्र विद्यार्थी युनियन सोभियु निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसहरूलाई निर्देशन दिएको छ। त्रिवी कार्यकारी परिषदको गत बुधबार बसेको बैठकले फागुन 14 गते सोभियु निर्वाचन गर्ने निर्णय गरेको थियो। प्रत्येक 2-2 वर्षमा हुने सोभियु निर्वाचन विक्रम सम्बत 2065 यता त्रिवीका कुनै पनि क्याम्पसमा हुन सकेको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा स्थानीय तहहरूमा नीतिगत भ्रष्टाचार बढ़दै गएको उल्लेख छ। यसै सन्दर्भमा हामीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार न्यूनीकरणका लागि के गर्नुपर्ला भनी सप्तरीमा केहीलाई सोधेका छौं।
म माला गर्न कार्यविधि जुन नगरपालिका स्थानीय निकाय सञ्चालन ऐन नियमावली छ त्यस अनुसार जानु पर्यो। प्रत्येक नगरपालिकाले सूचनाहरू सार्वजनिक गर्नु पर्यो। तोकेको मितिमा पारदर्शिता चाहिँ अपनाउनु पर्छ। जनतामा जुन सार्वजनिक गर्ने कुराहरू छ त्यो अनुसार चाहिँ नगरपालिकाहरूले गाउँपालिकाहरूले गर्नुपर्ने हुन्छ, अनि मात्रै भ्रष्टाचार न्यूनीकरण हुन्छ।
मनोज कुमार माझी, स्थानीय तहमा जुन भ्रष्टाचारका कुराहरू आइरहेको छ यसमा जनप्रतिनिधिहरूको काम गर्ने प्रशासनिक ज्ञानहरूको अभाव पनि एउटा कारण हो यसको, र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको तालमेल मिलेको अवस्था छैन। यस सन्दर्भमा सम्बन्धित निकायहरूबाट निगरानी हुनुपर्छ। बेला बेलामा कुन शीर्षकमा कसरी खर्च गरिने, विकास निर्माणको कार्यक्रमहरू सञ्चालन गर्दाखेरि अपनाउनु पर्ने मापदण्डहरू के हुन्, यस सम्बन्धी तालिम पनि आवश्यकता छ।
शिवरी भट्टराई, राजविराज। केन्द्रदेखि लिएर स्थानीय तहसम्मको जुन किसिमको भ्रष्टाचारको जालो छ नि एउटा, त्यसलाई नियन्त्रण गर्न सरकारले सक्यो भनेदेखि मात्र भ्रष्टाचार कम हुन्छ।
थानसिंह भन्सालियो, नागरिक समाज सत्रीको अध्यक्ष। जनताले जागरूक हुनुपर्छ, अख्तियार दुरुपयोग आयोग जस्ता आयोगहरूले पनि यतातिर ध्यान दिनुपर्छ र जनताले जागरूक रहनुपर्छ।
ओम प्रकाश दास, सिमनाथ नगरपालिका। सबभन्दा पहिला जनप्रतिनिधिहरूले आफ्नो अनुकूल चाहिँ बजेट बनाउनु हुँदैन। सरकार मातहत रहेका कर्मचारीहरूलाई चाहिँ निगरानी गर्नुपर्ने र त्यसका लागि ठोस नीति नियम बनाउनु पर्ने देखिन्छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास ब्याङ्क न्यू रोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेश राज विष्ट सहित आठजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अनुसन्धानका क्रममा तत्कालीन शाखा प्रबन्धक ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी विष्ट सहित ब्याङ्कका कर्मचारी दीपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्टा, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानीले एक आपसमा मिलेमतो गरी 4,42,73,000 रूपियाँ रकम हिनामिना गरेको पुष्टि भएकाले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। आरोपीहरू आठैजना विरूद्ध बिगो माग दावी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 10,00,000 रूपियाँ ठगी र 1,00,00,000 रूपियाँ चोरी गरेको आरोपमा 10 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भारतबाट 1,04,00,000 नेपाली रूपियाँ चोरी गर्ने 3 जना र चिट्ठा परेको भन्दै 10,00,000 ठगी गर्ने 7 जना गरी 10 जनालाई पक्राउ गरिएको हो। उनीहरूले भारतको दिल्लीबाट चोरी गरी ल्याएको रकम जमीन मुनि लुकाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर 10,00,000 समेत ठगी गरेको प्रहरीले जनाएको छ। काठमाण्डौको चन्द्रागिरी नगरपालिका 2 नागढुङ्गाबाट स्रोत नखुलेको नगद 9,49,000 रूपियाँ सहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डुबाट नुवाकोटतर्फ जाँदै गरेको ट्याक्सी जाँच गर्ने क्रममा प्रहरीले पर्सा हिपरमाई गाउँपालिका 8 का कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका 16 का राजु पौडेललाई हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो। त्यसै गरी पर्साको वीरगंज महानगरपालिका 16 रजत जयन्ती चोकबाट स्रोत नखुलेको नगद 3,00,000 रूपियाँ सहित भारत बिहार मोतिहारीका जबीउल्लाह आलमलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नेपालको तराई क्षेत्रमा थारू समुदायको सबैभन्दा महत्वपूर्ण माघी पर्वको रौनक शुरू भएको छ। थारू समुदायको माघ 1 गतेदेखि नयाँ वर्ष आरम्भ हुने गर्दछ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायको सबैभन्दा ठूलो र महान पर्वका रूपमा लिने माघी पर्वको रौनकता शुरू भएको छ। यति बेला पूरै थारू बस्ती माघीमय छन्। माघी पर्व अर्थात माघ 1 गतेदेखि नै थारू समुदायको नयाँ वर्ष आरम्भ हुने भएकाले माघी पर्वलाई भव्य रूपमा मनाउन भनेरै थारू समुदायका महिला तथा पुरूष माघी पर्वको विशेष तयारीमा जुटेको पाइन्छ। माघी पर्वको तयारी स्वरूप पुष महिनाको अन्तिम दिन महिलाहरू घर आँगन सरसफाई लिपपोत गर्न तथा पुरूषहरू बंगुर च्याङ्रा काट्नमै व्यस्त रहेको देखिन्छ। उर्माकी दुलारी चौधरी,
घर निप्ठी र महिनाको लास्ट दिन सुअर मर्खै सुरिक सिकार खाएके कहो 1 गते बिहानको माघ लाइठी र पूजा गर्छी।
यसरी पर्वको सबै तयारी पूरा भएपछि व्रतालु महिला तथा पुरूषले माघ 1 गते सबेरै तालतलैया नदीमा नुहाई धुवाई गरी मान्यजनबाट आशीर्वाद लिएसँगै थारू बस्तीमा खानपान र नाचगान शुरू हुने सामाजिक प्रचलन छ। माघी पर्वको दिनमा वर्षभरिको योजना बनाउने गाउँको प्रमुख भलमञ्च चयन पारिवारिक अंशबण्ड जस्ता प्रमुख कामको छिनोफानो गर्ने थारू समुदायमा माघी पर्वको धार्मिक महत्व समेत त्यत्तिकै रहेको पाइन्छ। थारू समुदायका जानकार पर्वत कुमार चौधरी।
माघी पर्व भनेको हाम्रो थारू जातिहरूको एउटा पहिचान हो। बिहानै उठेर मठ मन्दिरमा गएर पूजा पाठ गरेर अनि आफ्ना ठूला बडा गएर आशीर्वाद लिने गरेका छन्।
कैलाली कञ्चनपुर दाङ बाँके बर्दियामा बसोबास गर्ने थारू समुदायले मनाउँदै आएको माघी पर्वले पछिल्लो समय राष्ट्रिय पर्वको स्वरूप लिएसँगै माघ एक गते राजधानी काठमाडौँमा समेत विशेष रूपमा माघी पर्व मनाइने गरिएको छ। जगत साउद रेणेपाल धनगढी।
ल्यान्डलाइन फोनमा समस्या छ।
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो।
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो।
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासन सामाजिक अभियन्ता समेत भएकाले जिम्मेवार र उत्तरदायी भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन आज ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले कर्मचारी तन्त्रको दक्षता, सदाचारयुक्त आचरण र स्वच्छताको प्रवर्धन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विगतमा केही सुधारका कार्य भए पनि औद्योगिक क्रान्तिलाई अघि बढ़ाउनु पर्ने समयमा उद्योग धन्दाहरू रुग्ण हुन पुगे, जसको परिणाम त्यस्ता उद्योगहरूका काम कर्मचारीहरूलाई राज्यले पाल्नु पर्ने अवस्था सृजना भयो भन्नुभयो। प्रधानमन्त्री ओलीले समसामयिक विषयमा अध्ययन गरी सुधारका विषयहरू समेटेर प्रतिवेदन तयार गरेकोमा अध्यक्ष लगायतका सम्पूर्ण टीमलाई धन्यवाद ज्ञापन गर्नुहुँदै प्रतिवेदनमा समेटिएका सिफारिशहरू अध्ययन गरी लागू गरिने उल्लेख गर्नुभयो। त्यस अवसरमा समितिका अध्यक्ष काशीराज दाहालले प्रशासनिक खर्चको मात्रा बढ़नाले विकासमा प्रतिकूल प्रभाव पर्ने हुँदा अनावश्यक संरचना खड़ा गर्न नहुने, अनुचित कार्यका सम्बन्धमा अनुसन्धान र कार्यवाही गर्न विशेष व्यवस्था हुनुपर्ने, स्थानीय तहमा जाने अनुदानको दुरूपयोग भएमा सोको नियन्त्रण गर्ने व्यवस्था हुनुपर्ने, प्रशासन सुधार आयोगका समसामयिक सिफारिशहरू कार्यान्वयन गर्नुपर्ने लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको छ। विप्लव समूहका नेता चुडामणि ओलीसहित 16 कार्यकर्तालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ। बाजुरा जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले पक्राउ परेका 16 पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनीहरूलाई गत कार्तिक 22 गते बाजुराको गौमूल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको थियो। लेखा प्रणालीलाई आधुनिक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले रेडियो नेपालका लेखा सम्बद्ध कर्मचारीहरूको लागि आयोजित 3 तालिम आज सम्पन्न भएको छ। तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले तालिमबाट प्राप्त ज्ञानलाई विवेकपूर्ण एवं इमानदारीपूर्वक संस्थाको हितमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। जातीय संस्कृति झल्कने बाजा गाजा र नृत्यसँगै शुरू भएको सोहराय पर्वको रौनक मोरङ, सुनसरी र झापा जिल्लामा बसोबास गर्ने सन्थाल समुदायको गाउँ बस्तीमा छाएको छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
सन्थाल जातिको सोराय पर्वले बाजा गाजा र जातीय संस्कृति झल्कने नृत्यले सन्थाल बस्तीमा अहिले रौनकता छाएको छ। मोरङ, सुनसरी तथा झापा जिल्लामा बसोबास गर्ने सन्थाल समुदायहरू यो पर्व मनाइरहेका छन्। नयाँ लुगा लगाएर देवी देवता तथा आफ्ना पुर्खाहरूको पूजा गर्ने र आफ्नो संस्कृति वेशभूषा अनुसार नृत्य गर्दै मान्यजनहरूको आशीर्वाद थापेर सन्थाल समुदायहरू यो पर्व मनाउने गर्दछन्। मोरङ जहदा गाउँपालिका 7 स्थित माइती आएकी अनिता कुमारी हेमरम र साहिली हास्ताले परिवारका साथ खुसी भएर पर्व मनाइरहेको बताउनुभयो।
हजुरआमा, हजुर बुवा जहिले गएको छ त्यसले मनाएको छ, त्यही पर्व म मनाउँदैछु। पूजा पाठ गर्छु, नाच गाना गर्दैछु, अनि आमा बुवालाई घर आउँछु, आशीर्वाद दिन्छ होला।
अब माइती घर आएपछि त रमाइलो हुन्छ नि त,
सोराईमा जसरी भए पनि आउनु पर्छ।
पर्वको पहिलो दिनलाई दोस्रो दिनलाई दाका, तेस्रो दिनलाई खुन्टो, चौथो दिनलाई जाले, पाँचौ दिनलाई हाका खुटुम र छैठौ दिनलाई वीर सिन्देरा भन्ने गरिन्छ। ईसा पूर्व कालदेखि मनाइने सोराय पर्वको आफ्नै ऐतिहासिक महत्व रहेको मोरङ जहदा गाउँपालिका 7 वडा अध्यक्ष भगवान बेसराको भनाइ छ।
बाराङबुरु, जाहेर एरा, गोसाई एरा यिनीहरूको पूजा गरेर समुदायमा, घर परिवारमा सुख शान्ति समृद्धि र पारिवारिक मेल, समुदायमा मेल होस्को लागि यो पर्व मनाइन्छ, पूजा आजा गरिन्छ र चेली छोरीहरूलाई अनिवार्य रूपमा बोलाएर सँगै पारिवारिक रूपमा बसेर रमाइलो गर्ने।
सोराय पर्वको अवसरमा जहदा गाउँपालिकाले एक दिन सार्वजनिक विदा समेत दिएको थियो। पुष 24 गतेबाट शुरू भएको यो पर्व सन्थाल समुदायले 6 दिनसम्म मनाउने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनु भएको छ। दोस्रो रूरू महोत्सवको आज गुल्मीमा उद्घाटन गर्नुहुँदै मन्त्री गेवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दुक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो। मन्त्री गेवालीले विकास सहायतालाई अनावश्यक रूपमा उचालेर मित्र राष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने बताउनुभयो। काठमाण्डौको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। काठमाण्डौ महानगरपालिका 32 तीनकुने स्थित सड़कमा कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका 54 वर्षीय गायक निशान भट्टराईको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो। काठमाण्डौको शंकरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। काठमाण्डौबाट मेलम्ची जाँदै गरेको मोटरसाइकल साँखु बजारमा स्कर्पियोसँग ठोकिएर दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका 11का 24 वर्षीय शिव सुनारको मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारत, पाकिस्तान र अफगानिस्तानमा हिमपैह्रोका कारण कम्तीमा 124 जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण पाकिस्तानमा 75, अफगानिस्तानमा 39 र भारतमा 10 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। पाकिस्तान प्रशासित काश्मीरमा हिमपैह्रोका कारण गत 24 घण्टाभित्र कम्तीमा 55 जनाको मृत्यु भएको र अझै त्यस क्षेत्रमा धेरै गाउँलेहरू फँसिरहेका बताइएको छ। अफगानिस्तानमा चिसोका कारण 300 भन्दा बढ़ी घर ध्वस्त भएका त्यहाँका प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ। जिम्बाब्वेको भ्रमणमा रहनुभएका चीनका विदेश मन्त्री वाङ यीले पश्चिमा शक्ति राष्ट्रहरूले आर्थिक दुरावस्था भोगिरहेको जिम्बाब्वे जस्तो देशमा आर्थिक नाकाबन्दी लगाएर शीत युद्धको शुरूआत गरेको बताउनु भएको छ। अफ्रिकाको 5 राष्ट्रको भ्रमण गर्ने क्रममा जिम्बाब्वे पुग्नुभएका वाङले त्यहाँका राष्ट्रपति एमसन मानागावासँगको भेटमा मानवाधिकारको विषय उठाएर अमेरिका र युरोपेली राष्ट्रहरूको संगठन ईयूले नाकाबन्दी लगाउनु अन्याय भएको स्पष्ट गर्नुभयो। जिम्बाब्वेमा कायम नाकाबन्दीको अवस्था हट्नुपर्ने भन्दै चिनिया विदेश मन्त्री वाङले जिम्बाब्वेको स्थायित्व र आर्थिक विकासका लागि चीनले सक्दो सहयोग गर्ने वचन दिनुभयो। बाल यौन दुराचारको आरोप लागेका पूर्व फ्रान्सेली पादरी बर्नार्ड प्रेनाटका सम्बन्धमा फ्रान्समा अदालती प्रक्रिया शुरू भएको छ। सन् 1980 1990 बीचमा पादरी प्रेनाटले 80 भन्दा बढ़ी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको छ। अहिले 74 वर्ष पुगेका पादरीको अभियोग प्रमाणित भए उनलाई 10 वर्षसम्मको जेल सजाय हुनेछ।
सरकारले 7 प्रदेशका 32 स्थानीय तहमा औद्योगिक ग्राम निर्माणका लागि आवश्यक प्रक्रिया शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षमा 32 स्थानीय तहहरूमा औद्योगिक ग्राम निर्माण गर्न स्वीकृति प्रदान गरी प्रत्येकलाई पूर्वाधार निर्माणको लागि 92 लाख रूपियाँ अनुदान प्रदान गरेको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्टको उपस्थितिमा औद्योगिक ग्राम निर्माण गर्न स्थानीय तहहरू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै रकम समेत प्रदान गरिएको छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्थानीय उत्पादनको प्रवर्धन गर्न र बढ्दो व्यापार घाटा कम गर्न औद्योगिक ग्राम एवं साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री भट्टले विकास योजनामा पार्टीगत मानसिकता त्यागेर सहकार्य अघि बढ़ाउन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले औद्योगिक ग्रामको निर्माणले अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले आगामी 4 वर्षमा सबै स्थानीय तहमा 1-1 औद्योगिक ग्राम निर्माण गर्ने नीति लिएको छ। नेपाल स्टक एक्सचेन्जले आफ्ना शेयरधनीहरूलाई 40% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। मंगलबार सम्पन्न स्टकको 27 वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। नेप्सेले हाल कायम चुक्ता पुँजीको 40% दरले हुन आउने रकम 20 करोड़ नगद लाभांश वितरण गर्नेछ। नेपाल स्टक एक्सचेन्जले आर्थिक वर्ष 2075-76 28 करोड़ खुद नाफा आर्जन गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको 12 वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष 2075-76 स्तरको मुनाफा रकम मध्येबाट प्रति सेयर 45 रुपियाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको संचालक समितिका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि संचालक समिति क्रियाशील रहेको भन्दै कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरूका बारेमा जानकारी गराउनु भएको थियो। बैठकमा अध्यक्ष सुवेदीले कम्पनीको भोइस र डाटा सेवाको बजार हिस्सा क्रमशः 54.83 र 48.41% पुगेको जानकारी दिनुभयो।
अब खेल समाचार टीकाराम सुनारबाट।
अमेरिका स्थित एभरेस्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ 2 गतेदेखि शुरू हुने भएको छ। आगामी माघ 4 गतेसम्म आयोजना हुने प्रतियोगितामा 7 प्रदेशबाट 1200 खेलाड़ीले प्रतिस्पर्धा गर्ने आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव भुयालले जानकारी दिनुभयो। प्रतियोगिताको खेल सातदो बाटो स्थित नेपाल तेक्वान्दो एकाडेमीको हलमा हुनेछ। विश्व ब्याडमिन्टन महासंघले आज सार्वजनिक गरेको विश्व वरियता मा नेपालका ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाहाल 11 स्थानमा उक्लिनु भएको छ। एक साता अघि प्रिन्स विश्व वरियतामा 14 स्थानमा हुनुहुन्थ्यो। विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियर तर्फ तथा U19 जुनियर खेलाड़ीको वरियता निर्धारण गर्ने गर्दछ। प्रिन्सले प्राप्त गर्नुभएको वरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाड़ीले हासिल गरेको उत्कृष्ट नतिजा हो। आगामी माघ 16 गतेदेखि 22 गतेसम्म बागलुङमा मेयर कप फुटबल आयोजना हुने भएको छ। बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघको आयोजनामा राष्ट्रिय स्तरको मेयर कप फुटबलको आयोजना गर्न लागि नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो। प्रतियोगितामा करिब 20 समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल संघका अध्यक्ष रामराज गुरूङले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले उपाधि सहित 3,00,000 प्राप्त गर्नेछ। उपविजेताले 2,00,000 र सेमी फाइनल पुग्ने टीमले 60,000 प्राप्त गर्नेछन्। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा 65 केजीको बक्सिङमा रजत पदक विजेता पुनम रावललाई बाजुराको बडी मालिका नगरपालिकाले सम्मान गरेको छ। रावललाई नगरपालिकाले 30,000 नगद सहित सम्मान गरेको हो। बाजुराको बडी मालिका नगरपालिका 8 घर भएकी रावलले साग खेलमा रजत पदक जित्नु भएको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशका पश्चिमी भागमा आंशिक बदली भई 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी उच्च हिमाली भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.3 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस, वर्षा 0.7 मिलीमिटर, दिपायलको अधिकतम 19.2 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस, वर्षा 3.8 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ तराई द्रुतमार्ग र रेलवे परियोजनाका लागि बजेटको अभाव हुन नदिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता, सरकारद्वारा 7 प्रदेशका 32 स्थानीय तहमा औद्योगिक ग्राम निर्माण प्रक्रिया शुरू, कृषि विकास बैंक न्यूरोडका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी रमेश राज विष्ट सहित 8 जना विरूद्ध 4 करोड़ भन्दा बढ़ी रकम हिनामिना गरेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर, र भारत पाकिस्तान र अफगानिस्तानमा हिम पहिरोका कारण कम्तीमा 124 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।